آپ ایس بی ایس اردو کے ساتھ ہیں۔ اس طرح کی اور کہانیاں sbs.com.au/اردو پر سنیے۔ سامعین، امید سحر کی بات سننا بھی ضروری ہے، اور اس وقت پوری دنیا کی نظریں امریکہ کی طرف لگی ہوئی ہیں جہاں ووٹنگ مکمل ہو چکی ہے اور آہستہ آہستہ نتائج کی طرف بڑھ رہے ہیں لوگ، اور ڈونلڈ ٹرمپ کچھ دیر بعد خطاب کرنے والے ہیں۔ اس سے پہلے جو بائیڈن نے خطاب کیا تھا، اور جو بائیڈن نے کہا تھا کہ ہم درست سمت میں آگے بڑھ رہے ہیں، اور صدر ٹرمپ نے کچھ دیر پہلے ایک ٹویٹ کیا اور ان کا کہنا تھا کہ ہم سے نتائج کو چرانے کی کوشش کی جا رہی ہے مگر ہم جیت کے دکھائیں گے۔ تو یہ موضوعات اس وقت ہمارے ٹاک بیک کا موضوع ہیں، اور اگر آپ ہم سے ٹاک بیک میں بات کرنا چاہیں تو آپ ہمیں فون کیجئے 1300-799-626 پر، 1300-799-626۔ اور ہم بات کرنے جا رہے ہیں، موضوع ہے ہمارا امریکہ میں انتخابات کے بعد اگر کوئی تبدیلی آتی ہے یا ڈونلڈ ٹرمپ دوبارہ جیتتے ہیں تو کیا ہوگا۔ اس وقت ہمارے ساتھ کئی اکیڈمکس بھی موجود ہیں۔ ہمارے ساتھ جو اکیڈمکس موجود ہیں ان کے بارے میں میں آپ کو بتاتا چلوں کہ پروفیسر سلیم علی امریکہ کے ڈیلاور یونیورسٹی میں پروفیسر ہیں، وہ اس سے قبل آسٹریلیا کی کوئنز لینڈ یونیورسٹی سے بھی وابستہ رہے ہیں۔ پروفیسر علی نے میساچوسٹس انسٹیٹیوٹ آف ٹیکنالوجی یعنی MIT سے ڈاکٹریٹ کیا ہے۔ پروفیسر ثمینہ یاسمین نے پرتھ سے ہمیں جوائن کیا ہے، وہ یونیورسٹی آف ویسٹرن آسٹریلیا پرتھ کے اسکول آف سوشل سائنسز کے اکیڈمک اور محقق ہیں، اور یونیورسٹی کے سینٹر فار مسلم اسٹیٹس اینڈ سوسائٹیز کی ڈائریکٹر بھی ہیں۔ ان کے ساتھ ساتھ ڈاکٹر زاہد شہاب احمد بھی ہمارے ساتھ موجود ہیں، جو الفریڈ ڈیکن انسٹیٹیوٹ فیکلٹی آف آرٹس اینڈ ایجوکیشن کے میلبرن کیمپس میں ریسرچ فیلو ہیں۔ ان کی تحقیقی توجہ جنوبی ایشیا، مشرق وسطیٰ اور پاکستانی خارجہ پالیسی ہے۔ ان تمام مہمان فیکلٹیز کو اور اکیڈمکس کو ہم خوش آمدید کہتے ہیں، اور سب سے پہلے میں ڈاکٹر ثمینہ یاسمین کی طرف چلوں گا۔ ڈاکٹر ثمینہ یاسمین، بہت شکریہ آپ کا ہمیں جوائن کرنے کا، اتنی دیر میں کالز ہمیں آ رہی ہیں۔ ذرا آپ ہمارے سامعین کو بتانا چاہیں گی امریکہ میں جو اس وقت انتخابات ہو رہے ہیں کہ کیا ایک عام آسٹریلین کو امریکہ کے انتخابی نتائج کے بارے میں فکر مند ہونے کی ضرورت ہے؟
ڈیفینیٹلی، کیونکہ اگر ہم دیکھیں جس طرح الیکشن آج کور ہو رہے ہیں بلکہ کئی دنوں سے، تو یہ بات تو پکی ہے کہ آسٹریلین جو ہیں وہ انٹرسٹڈ ہیں کہ کیا ہو رہا ہے، کہ جو بھی ریزلٹ ہو اس سے آسٹریلین فارن پالیسی پہ اثر تو تھوڑا بہت پڑے گا، کیونکہ فی الحال جب سے پریزیڈنٹ ٹرمپ نے رول کرنا شروع کیا امریکہ میں، اس وقت انہوں نے بڑی اسٹانچلی اینٹی چائنیز پالیسیز اسٹیبلش کی ہیں۔ اسکاٹ موریسن کی گورنمنٹ آبویسلی ان کے ساتھ سپورٹیو ریلیشن شپ میں ہے، تو اس کی وجہ سے جو بھی آگے ہوگا اس کا ہم پہ اثر اس لیے پڑے گا کہ اگر ہمارے ریلیشن شپ چائنا کے ساتھ خراب ہوتا ہے اس کی وجہ سے، تو اس کے اکنامک اثر بھی پڑے گا۔ اور ایک یہ بھی، اور دوسرے یہ بھی کہ ہم لوگ چونکہ آئیڈینٹیفائی کرتے ہیں کہ آسٹریلیا ایک ڈیموکریسی ہے اور امریکہ ایک ڈیموکریسی ہے، تو اگر یہ پتہ چلے کہ جی ڈیموکریٹک نارمس جو ہیں وہ امریکہ میں فلی ایکسیپٹ نہیں کیے گئے یا فلی فالو تھرو نہیں کیے گئے، اور لوگوں نے مثلا ریزلٹ ماننے سے انکار کر دیا، تو اس سے ہم پہ یہ بھی اثر پڑے گا کہ جی ہم واقعی ڈیموکریٹک نارم کی بیسس پہ ان کے ساتھ رشتہ رکھ رہے ہیں یا کیا بات ہے۔
اچھا، بہت شکریہ ڈاکٹر ثمینہ یاسمین صاحبہ، اور ہمارے ساتھ ڈاکٹر زاہد شہاب بھی موجود ہیں میلبورن سے۔ ڈاکٹر صاحب، یہ فرمائیے گا کہ یہ جو امریکی انتخابات ہیں، خاص طور پہ اس کے بارے میں خارجہ پالیسی کے اعتبار سے پاکستان میں بھی بہت نظریں لگی ہوئی ہیں، کیا امریکی انتخابات کا افغان مسئلے پر براہ راست کوئی اثر پڑے گا؟
بہت اہم سوال ہے میرے خیال ہے اس لحاظ سے، کیونکہ اگر دیکھا جائے اس کو اس پس منظر میں ہم رکھیں کہ جب براک اوباما کی ایڈمنسٹریشن تھی تو تب کس قسم کے حالات تھے، اگر آپ دیکھیں تو تب جو افغان جو بھی پیس پروسیس ہے اس میں کچھ خاص پیش و رفت نہیں ہوئی تھی، اور ہم نے دیکھا کہ جو ٹرمپ ایڈمنسٹریشن ہے اس کے تحت ہم نے دیکھا کہ زلمی خلیل زاد جو امریکہ کے آفیشل ہیں ان کے ذریعے بہت سارے مذاکرات ہوئے، جس میں قطر میں بھی ہوئے، پاکستان نے بھی بڑا اہم کردار ادا کیا اس میں طالبان کے ساتھ جو مذاکرات تھے وہ کرنے میں، اور اس میں خاص جو پیش رفت ہوئی ابھی الیکشن کی جیسے کمپین چل رہی تھی یو ایس میں، تو پریزیڈنٹ ٹرمپ نے کہا کہ وہ یہ جو کرسمس ہے 25 دسمبر 2020 سے پہلے پہلے जो बकाया 4,000 वहाँ पे अफवाज रह गई हैं अमेरिका की तकरीबन, वो उनको भी वहाँ से वापस बुला लेंगे। और ये जो मुआहिदा है तालिबान के साथ, उसका एक बहुत अहम जो नुक्ता है वो ये है। अब अगर इसमें अगर डेमोक्रेट आते हैं, जैसे बाइडेन अगर जीत जाते हैं इलेक्शन, तो उस पर काफ़ी उसके ऊपर खदशात तो होंगे कि क्या अमेरिका जो है पूरी तरह अपनी जो अफवाज है वहाँ से वापस बुलाएगा या नहीं बुलाएगा। तो मेरा ख्याल है कि अफगानिस्तान में भी जो लोग हैं उस पर बहुत करीबी नज़र रखे होंगे कि ये इलेक्शन का अभी क्या नतीजा आता है, क्योंकि अभी तो बिल्कुल बराबर बराबर वो चल रहे हैं। और इस पॉलिसी का सिर्फ अफगानिस्तान पे नहीं बल्कि पाकिस्तान और जनूबी एशिया इसके ऊपर खास तौर पे इसका जो है इम्पेक्ट होगा।
बहुत शुक्रिया डॉक्टर जाहिद शाहब। और हमारे साथ अमेरिका से ज्वाइन किया है डेलावेयर से प्रोफेसर सलीम अली ने। प्रोफेसर साहब, ज़रा आप ये फरमाइएगा कि इस वक्त अमेरिका के बहुत से शहरों में बिज़नेस और दुकानों पर तोड़फोड़ से बचने के लिए बोर्ड्स लगाए गए हैं, और पिछले कुछ महीनों में असलहे की फ़रोख्त में भी रिकॉर्ड इजाफा हुआ है। क्या अमेरिका में इस वक्त इंतखाबात के बाद किसी वक्त हंगामा आरई का भी कोई खौफ है?
इस मामले में जो US गवर्नमेंट की FBI है, फेडरल ब्यूरो ऑफ इन्वेस्टिगेशन, उन्होंने पहले से इस चीज़ की काफ़ी तफ्तीश की हुई है। और जो ये ख़तरनाक अनासिर हैं जो जिन्होंने गन्स जमा की हुई हैं, ये FBI ने इन पे काफ़ी छापे मारे हैं, और इनका इनको इल्म है कि ये लोग कहाँ हैं और इनकी क्या मुख्तलिफ जो कार्रवाइयाँ हैं। सो मुझे इसका उस तरह इतना फिक्र नहीं है कि यहाँ पे कोई ऐसी खाना जंगी हो जाएगी मुल्क में, कोई ऐसा सिविल वॉर या उसका ख़तरा नहीं है। अलबत्ता ये है कि कुछ इस तरह लूट मार के सिलसिले में हो सकता है कि हो शहरों में, मगर जिस तरह के ये जॉर्ज फ्लॉयड के कत्ल के बाद हुआ था, जो दुकानें लूटी गईं और काफ़ी शहरों में नुकसान हुआ, उस किस्म का, उस लेवल का ख़तरा ज़रूर है। मगर उससे भी अब काफ़ी पुलिस वालों ने सीख लिया है कि इस तरह की चीज़ को किस तरह हैंडल करना है, तो वो तैयार हैं इस सिलसिले में। तो बाकी अब देखें आगे किस तरफ इलेक्शन करवट लेती है। मगर मिलिट्री जो है, उन्होंने कहा है कि वो बिल्कुल इस चीज़ में इंटरफेयर नहीं करेंगे। अलबत्ता ये ज़रूर है कि नेशनल गार्ड है अमेरिका का, जो वो अगर कोई ऐसी बात हुई तो नेशनल गार्ड को बुला लिया जाएगा स्ट्रीट्स पे अमन लाने के लिए।
बहुत बहुत शुक्रिया प्रोफेसर सलीम अली, अमेरिका की डेलावेयर यूनिवर्सिटी में प्रोफेसर हैं, वो हमसे बात कर रहे थे। अभी उनसे कुछ और भी सवाल करेंगे। हमारे पास एक कॉल आ रही है बिलाल अय्यूब की। जी बिलाल, बताइएगा कहाँ से आप बात कर रहे हैं, और आप बताइएगा कि आपकी तरजीह क्या है, कि आप चाहते हैं जो बाइडन जीतें या डोनाल्ड ट्रंप जीतें, और इसकी वजह क्या है?
अस्सलाम वालेकुम,
वालेकुम
मैं
अस्सलाम।
बिलाल बात कर रहा हूँ, मेलबर्न से बात कर रहा हूँ मैं।
जी बिलाल, बात कीजिए।
और मेरी जो अपनी तरजीह है वो तो जो बाइडन की तरजीह है, लेकिन अभी बस जिस तरह से आप भी देख रहे होंगे कि डोनाल्ड ट्रंप इस वक्त खिताब कर रहे हैं, और उन्होंने कुछ इस तरह की बात की कि शायद कोई धांधली के इल्जाम लगाने की कोशिश कर रहे हैं, तो देखते हैं कि हालात इस तरफ जाते हैं।
अच्छा, तो आप चाहते हैं कि जो बाइडन इंतखाबात जीते, तो ये आपकी तरजीह किस वजह से है? क्या ये जो एक मुसलमान मुल्कों में और पाकिस्तानियों में ख़ास तौर पे एक फीलिंग पैदा हुई है डोनाल्ड ट्रंप के दौरान, वो या कोई और बात ऐसी है मईशत या किसी और हवाले से, जिसकी वजह से आपका रुझान इस तरफ है?
देखिए, इसमें ज़्यादा जो है वो तो आप कह सकते हैं कि जो उनकी पॉलिसियां हैं उनकी उसकी वजह से मेरा जो अपनी तरजीहात हैं वो हैं, लेकिन इस बात को भी बिल्कुल यकसर अंदाज नहीं किया जा सकता कि जिस तरह से डोनाल्ड ट्रंप का जो अंदाज रहा है और जो उनका एक ओवरऑल इस्लामोफोबिया और इस जो इस तरफ जो रुझान है और इस तरह की खास तौर पे इमिग्रेशन और जो उनके दौरे सदारत के दौरान जिस तरह से रेसिज्म और इन चीज़ों को, इन इश्यूज को खास तौर पे जिस तरह से हैंडल किया गया है, तो इसको भी बिल्कुल नज़रअंदाज नहीं किया जा सकता कि इसकी वजह से भी इस तरह की तरजीहात जरूर पैदा हुई है।
بہت شکریہ بلال آپ کا اپنا اظہار خیال کرنے کا. ڈاکٹر سمینہ یاسمین میں آپ کی طرف دوبارہ آؤں گا. ان انتخابات کے بارے میں آپ نے جیسا کہ ابھی بلال ہم سے بات کر رہے تھے ان کا کہنا تھا کہ ان کی پالیسیز ایسی تھیں جس کی وجہ سے بہت سے مسلمان اور پاکستانی خاص طور پہ یہ رجحان رکھ رہے ہیں کہ وہ جو بائیڈن کی طرف ان کا جھکاؤ ہے. اور تو ان انتخابات میں مسلمان ممالک بھارت اور پاکستان میں کیوں اتنی زیادہ دلچسپی گہری دلچسپی لی جا رہی ہے؟
لیکن پہلی بات تو یہ ہے کہ امریکہ سپر پاور ہے, مانے نہ مانے چائنا کی زیادہ پاور ہو چکی ہے پہلے سے, لیکن پھر بھی سب ایکسیپٹ کرتے ہیں کہ جو بھی امریکہ میں ریزلٹ آتا ہے وہ تو ہر کوئی دیکھتا ہے. لیکن ڈونلڈ ٹرمپ کی پالیسیز میں اتنی ڈیوائسو رہی ہیں پچھلے چار سال میں کہ ہر مسلمان ملک جو ہے وہ دیکھ رہا ہے کہ جس کا ہم پہ کیسے پڑے گا. تو پہلی بات تو یہ ہے کہ مثلاً پاکستان میں ظاہر نے پہلے ہی کہہ دیا کہ جی وہاں بھی یہ فکر ہے کہ یہ جو پیس پروسیس افغانستان میں ہے وہ کیسے جائے گا. لیکن دوسرے اس کے ساتھ ریلیٹڈ یہ بھی ہے کہ ڈونلڈ ٹرمپ اگر دوبارہ آ جائے پاور میں تو انڈیا اور امریکہ کا ریلیشن شپ کیا ہوگا, اس سے اثر پاکستان اور چائنا پہ کیا پڑے گا, تو جو بھی ڈیولپمنٹس ہوں گی اس کا پاکستان کی سیکورٹی پہ اثر پڑے گا, تو ایک تو وہ کنسرن ہے. دوسرا یہ کہ ایران جس کی ہم بات کرنا بہت ضروری ہے, وہ بھی ساری پکچر میں ہے. آلریڈی پریزیڈنٹ ٹرمپ نے وڈرا کر لیا تھا جو اگریمنٹ ہوا تھا امریکہ ایران اور باقی ممالک کے درمیان, اور بیسیکلی انہوں نے کہا کہ ہم نے دوبارہ سینکشن پہ لگا دیے ایران پہ. ایران کی اکانومی اتنی خراب ہو گئی ہے کہ کم از کم 60 گنا فال آیا ایک امریکن ڈالر اور ایرانی کرنسی میں. تو اس صورت حال میں ایران کے لیے بہت ضروری ہے کہ یہ سینکشن سے وہ ختم ہو, تو ظاہر ہے وہ بھی دیکھ رہے ہیں کہ کیا ہوگا. اس کے پاس اگر ہم ویسٹ پہ جائیں تو گلف اسٹیٹس ہیں, ابھی حال میں ہم نے دیکھا کہ امریکن میڈیشن کی وجہ سے یا انکریجمنٹ کی وجہ سے امریک بحرین ساؤتھ سودان انہوں نے اسرائیل کے ساتھ ریلیشن شپ اسٹرانگ کیا. کچھ لوگ یہ بھی کہتے ہیں بلکہ خاصے کہتے ہیں کہ سعودیز جو ہیں وہ بھی بیہائنڈ دا سین اس کی سپورٹ کر رہے ہیں, تو وہ ریلیشن شپ جو ہے وہ بھی پھر چلتا رہے گا ٹرمپ کے آنے کی وجہ سے, تو اس سے انسٹیبلٹی بڑھے گی. فلسطینیوں کے جو رائٹس ہیں خاص طور پہ جو سیٹلمنٹس ہیں ان کا کیا بنے گا وہ بھی آگے سوال ہے. اور پھر سب سے بڑی بات جرسلم کا اسٹیٹس, اس پہ بھی مسلمان دیکھ رہے ہیں. تو اگر آپ اوور آل دیکھیں, میں نے ابھی ساؤتھ ایسٹ ایشیا کی بات نہیں کی, لیکن آپ اوور آل دیکھیں تو ٹرمپ کی پالیسی ان سارے ایریاز میں کیا ہوگی, اس سے بہت انسٹیبلٹی کا خطرہ ہے. تو اس لیے لوگ دیکھ رہے ہیں اور بلکہ خواہش کر رہے ہیں کہ بائیڈن آ جائے تو شاید کچھ چینج آئے. مجھے پکا یقین نہیں ہے کہ چینج اتنی آئے گی کہ ہم کہیں گے کہ کلیئر ڈفرینس ہے, لیکن کچھ نہ کچھ تو فرق آئے گا. فار ایگزامپل سیٹلمنٹس جو ہیں پیلسٹینین ٹیریٹری میں ان کے بارے میں شاید کچھ ہو, اور ایرانین سینکشنز ان کے بارے میں کچھ ہو. تو یہ لمبا سا جواب ہے, لیکن میرے خیال میں ہر ملک کے لیکن اوور آل مسلمان ممالک کے لیے ٹرمپ کی پریزنس یا ایبسنس جو ہے وہ بہت اہم ہوگی.
جی بہت شکریہ ڈاکٹر سمینہ یاسمین پرس سے ہم سے بات کر رہی ہیں, ابھی ان سے کچھ تھوڑی اور بھی بات کریں گے. اور اس سے پہلے کہ ہم ڈاکٹر زاہد آپ کی طرف آئیں, میرے پاس ایک اور کالر ہیں کمال جی. اپنا کس جگہ سے بات کر رہے ہیں کمال, اور بات کیجیے گا بتائیے گا کہ آپ جو بائیڈن اور ڈونلڈ ٹرمپ میں سے کس کو ترجیح دیتے ہیں؟
ہاں جی, میرا نام کمل ہے, کمال نہیں ہے, اور میں سڈنی سے بات کر رہا ہوں.
اچھا, یہاں آپ کی اسپیلنگ KAML لکھی ہوئی ہے, تو معذرت چاہتا ہوں کہ میں اسے صحیح نہیں پڑھ سکا.
ہاں کوئی بات نہیں, تو میں اس الیکشن میں ٹرمپ کو سپورٹ کرتا ہوں. جس طرح سے ٹرمپ نے اسرائیلی ایمبیسیز کھولنے کا کام کیا ہے یو اے ای میں اور دو تین اسلامک کنٹریز میں, تو یہ ورلڈ پیس کی طرف جا رہا ہے اور ٹیررزم کو ڈسکریج کر رہا ہے وہ. اس وجہ سے میں ٹرمپ کو سپورٹ کر رہا ہوں. اور ایک اور جو کوالٹی ہے ٹرمپ میں وہ یہ ہے کہ وہ اس میں ایک ڈائریکٹنیس ہے کہ وہ جو بھی کہہ رہا ہے وہ ڈائریکٹ کہہ رہا ہے, جیسے چائنیز وائرس ہو گیا یا پھر اسلامک ٹیررزم ہو گیا. تو یہ وہ جو پولیٹیکل کریکٹنیس جو ہوتا ہے وہ اس میں نہیں ہے, तो अभी वर्ल्ड को ऐसा लीडर चाहिए जो ये सारे
जी बात कीजिए कमल, आपकी आवाज मेरे ख्याल में थोड़ी सी ब्रेक हो रही है। हम अपने सामने को याद दिलाएं कि हम टॉक बैक कर रहे हैं और हमारा नंबर है 1300799626 कमल आपका मैसेज पहुंच गया है मेरे ख्याल में, जो कुछ बात आप कहना चाहते थे वो हमारे सामने तक पहुंच गई है। आपकी कॉल की आवाज़ नहीं आ रही है, शायद नेटवर्क की कनेक्टिविटी का कुछ प्रॉब्लम है। कमल आप मुझे सुन सकते हैं? अच्छा कमल की आवाज़ कहीं ड्रॉप हो गई है। अब मैं जाहिद साहब ज़रा आपकी तरफ वापस आना चाहूँगा, जैसा कि और कॉलर्स भी ये बात कर रहे थे और के जो खारजा पॉलिसी है अमेरिका की उसमें शायद कोई बहुत ज़्यादा फ़र्क ना आए, मगर क्या अब ये वक्त नहीं आ गया कि पाकिस्तान ये समझे कि मगरिब और ख़ास तौर पर अमेरिका के साथ पायदार ताल्लुकात के लिए अफगान अमन के अलावा कुछ दूसरे मुश्तरका अहदाफ भी पाकिस्तान को तलाश करना होंगे, क्योंकि जो इस वक्त दारोमदार डोनाल्ड ट्रंप की पाकिस्तान की तरफ पॉलिसी में लग रहा था उसका सारा इन्हिसार अफगानिस्तान और सिक्योरिटी और खत्ते में अमन से था, और इस सिलसिले में उन्होंने यहाँ तक कोशिश की कि इमरान खान के साथ डायरेक्ट कांटेक्ट बनाने की रब्त रखने की कोशिश की और कश्मीर के बारे में सालिसी कराने की तक की बातें की, जिस पे हिंदुस्तानी बहुत से खफा भी हुए। तो आप क्या समझते हैं कि पाकिस्तान को क्या कुछ और वेन्यूज़ मुश्तरका तलाश करना होंगे मगरिब के साथ अपने मुश्तरका मफादात के लिए? जाहिद साहब आपको मेरी शायद आवाज़ नहीं आ रही। डॉक्टर समीना आपसे मैं बात करना चाहूँगा। जी तो ये खारजा पॉलिसी के हवाले से आप क्या समझती हैं कि पाकिस्तान का जो महवर रहा है मगरबी दुनिया में, जिस नज़र से इस वक्त देखा जा रहा है कि पाकिस्तान की इसलिए ज़रूरत है कि तालिबान के साथ मुश्तरका मुज़ाकरात हो सकें, अफगानिस्तान में अमन लाया जा सके और वहाँ से बाहिफाजत फ़ौजें मगरबी ममालिक की नेटो की निकाली जा सकें, क्या इसके अलावा भी पाकिस्तान को कुछ ज़रूरत है कुछ और करने की?
डेफिनेटली देखिए, सबसे पहली बात तो ये कि हमने अपनी फॉरेन पॉलिसी के जो असल प्रिंसिपल्स हैं पाकिस्तान की फॉरेन पॉलिसी के, पाकिस्तान गवर्नमेंट ने पूरी तरह से डेमोंस्ट्रेट नहीं किया है। तो हम लोगों की बेसिक जो 2001 से अब तक था ना, वो था विद रेफरेंस टू एंटी टेररिज्म। तो अफगानिस्तान में क्या हो रहा है, हम अमेरिका की मदद कैसे कर रहे हैं, अब ज़रूरत इस बात की है कि हम लोग इस बात पर जोर दें कि पाकिस्तान सिर्फ मिलिटेंसी से नहीं डील कर रहा। पाकिस्तान में 220 मिलियन लोग हैं, ये लोग जो हैं इनमें से कई बहुत एजुकेटेड हैं, ह्यूमन पावर बहुत है, हमारे यहाँ लॉट्स ऑफ जो एग्रीकल्चरल और दूसरी फैसिलिटीज हैं वो हैं, और हमें वो ह्यूमन रिसोर्स जो है वो एक्सप्लॉयट हो सकता है बिल्कुल जैसे इंडिया में किया गया। इसमें हमें मुकाबले की ज़रूरत नहीं है, ये देखने की ज़रूरत है कि अगर इंडिया खुद को प्रोजेक्ट कर सकता है पॉजिटिवली, बावजूद इसके कि उनके पॉवर्टी रेशियो ज़्यादा है पाकिस्तान से, तो पाकिस्तान को भी एक पॉजिटिव इमेज पोर्ट्रे करना पड़ेगा, सिर्फ अमेरिका की तरफ नहीं बल्कि बाकी ममालिक की तरफ भी।
बहुत शुक्रिया।
कि हमने ट्रेड रिलेशन बेहतर करने हैं उनसे। हम लोग बेसिकली पाकिस्तान में देखते हैं कि दूसरा हमें क्या देगा, बजाय इसके कि हम कहें कि हम अपने डोमेस्टिक इकोनॉमी को बेहतर कैसे करें ताकि दूसरे लोग समझें कि उन्हें पाकिस्तान में इन्वेस्ट करना पड़ेगा, तो वो सारा कुछ मिलके हमारी चेंजेस आएगी, लेकिन खाली कहने से नहीं आएगी, एक्शन की जरूरत होगी।
बहुत शुक्रिया डॉक्टर साहिबा। और डॉक्टर जाहिद साहब ने हमें दोबारा ज्वाइन कर लिया है। डॉक्टर साहब मैं आपसे ये पूछना चाहूँगा कि पाकिस्तान की जो इस वक्त खारजा पॉलिसी है उसका बहुत बड़ा महवर चीन है, और यहाँ ऑस्ट्रेलिया में चीन के ख़िलाफ़ एक ख़ास किस्म के जज्बात पाए जाते हैं, तो इसी तरह जिस तरह हांगकॉन्ग में कोई सिचुएशन ह्यूमन राइट्स की डेवलप होती है या वहाँ कोई ऐसे वाक़ियात होते हैं जहाँ जमहूरियत को या जमहूरियत पसंदों को या आवाम को दबाने की कोशिश की जाती है, तो यहाँ वो एक बहुत बड़ी ख़बर होती है और उसके ऊपर दिन रात तबसरे और तजिए होते हैं। मगर इसके बरखिलाफ अगर कश्मीर में कुछ इस तरह की सूरत हाल है कि बिल्कुल लॉकडाउन है, कोई गैर जानिबदार मुबसरीन वहाँ जा नहीं सकते और किसी तरह की खबरें वहाँ से आज़ादाना तौर पर हासिल नहीं की जा सकती, बल्कि ह्यूमन राइट्स का एमनेस्टी इंटरनेशनल का जो दिल्ली में ऑफिस था वो भी बंद कर दिया गया है, तो ऐसी सूरत हाल में पाकिस्तान का चाइना की तरफ जाने से कश्मीर के मसले के लिए अपना हल निकालने के लिए मगरबी दुनिया पर दबाव बनाने का कितना उनके पास लीवरेज रह जाता है?
देखें, جب سے پاکستان کے تعلقات چائنا سے ہوئے ہیں, جس کو سی پیک ہو گیا, چائنا پاکستان اکنامک کوریڈور اور اقتصادی رہداری, اور بی آر آئی میں پاکستان کا بڑا اہم کردار ہے, اور یہ قسم کا آپ کہہ سکتے ہیں کہ جو ون ون ریلیشن شپ آپ کہہ سکتے ہیں چائنا اور پاکستان کا, اس میں جو جیو پولیٹیکل امپیکٹ بھی ہیں آسپیکٹ اور اس میں اکنامک آسپیکٹ بھی ہیں. اب اس کا اثر جو ہے کشمیر کے موضوع پہ جو ایسے میرا خیال ہے بڑا اہم سوال ہے, کیونکہ کشمیر ہمیشہ سے جب سے چائنا اس میں آپ کہہ رہے ہیں ساؤتھ ایشیا میں جیسے ہی چائنا کا کردار جو ہے بڑھتا چلا جا رہا ہے تو کشمیر کا موضوع اور پیچیدہ ہو گیا ہے. اگر آپ دیکھیں تو 1960 کی دہائی سے جو کشمیر کا ایک ڈسپیوٹڈ آپ کہہ لیں ٹیریٹری کا جو ایک حصہ ہے اکسائی چین وہ چائنا کے پاس ہے, اور جو ڈائیلاگ جب بھی پاکستان اور انڈیا کے مابین ہوئے اس میں چائنا کی کوئی شمولیت نہیں ہوتی, تو وقت کے ساتھ ساتھ وہ جو ہے کشمیر کا ایشو اور پیچیدہ اس لیے بھی ہو گیا ہے کیونکہ بھارت کو جو سب سے بڑا اعتراض ہے سی پیک کے اوپر وہ یہ ہے کہ سی پیک جو ہے گلگت بلتستان سے گزرتا ہے, اور گلگت بلتستان جو ہے وہ جموں اینڈ کشمیر جو آپ کہہ لیں جو ڈسپیوٹڈ ٹیریٹری ہے اس کا حصہ ہے. اور اس کے بعد ہم نے دیکھا کہ یہ جو آرٹیکل 370 لگا کے بھارت نے کشمیر کا جو ہے اسپیشل جو اسٹیٹس تھا اس کو ختم کر دیا. پھر چائنا اور آپ دیکھیں انڈیا کے مابین جو اس سال کے شروع بلکہ ہر سال ہی ان کی جو افواج ہیں ان کے درمیان کچھ نہ کچھ آپ کہہ سکتے ہیں چپ کلش جو ہے وہ چلتی رہتی ہے. تو یہ حالات تو دکھا رہے ہیں کہ یہ کوئی اسٹیبلٹی کی طرف تو نہیں لگ رہا کہ کسی بھی لحاظ سے جا رہے ہیں, کیونکہ اس میں ایک آسٹریلین اینگل بھی اس طرح ہے جیسے آپ نے کہا کہ آسٹریلیا میں چائنا کو بہت ہی آپ کہہ لیں کہ تشویش سے دیکھا جاتا ہے کہ چائنا کے جو بھی ایکسپینشن ہے جو کہ صرف ایشیا میں نہیں ہے بلکہ پورے ایشیا پیسیفک میں آپ کہہ لیں, تو اس میں ایک جو کواڈ ہے جس میں اب چائنا آسٹریلیا جاپان اور بھارت ایک آپ کہہ لیں ملٹری الائنس میں آ گئے ہیں, اور اس کا مقصد یہی ہے کہ جو چین کا جو بڑھتی ہوئی طاقت ہے اس کو کسی طریقے سے روکا جائے, تو ملٹری الائنس ہے. لیکن ہم نے دیکھا کہ پریزیڈنٹ ٹرمپ کے دور میں جو ٹرانس پیسیفک پارٹنرشپ ایک بنائی گئی تھی 40 ممالک کی, اس میں آسٹریلیا کا بڑا کردار تھا, وہ بھی ختم ہو گئی. تو تھوڑا بہت تضاد جو ہے وہ ٹرمپ ایڈمنسٹریشن کی پالیسیز میں رہا ہے. انہوں نے جیسے چائنا کے ساتھ آپ کہہ لیں جس کو ٹریڈ وار کہا گیا اور اس کے اثرات آسٹریلیا پر بھی ہوئے, لیکن ساتھ ہی ساتھ جو ٹرانس پیسیفک پارٹنرشپ تھی اس کو بھی ختم کر دیا گیا. تو اس کے میں دیکھتا ہوں کہ بہت ہی آپ کہہ لیں کہ اس کے سیریس اثرات ہوں گے جو اسٹیبلٹی ہے ایشیا پیسیفک ریجن میں, اور کشمیر کے ایشو پہ تو ہم نے دیکھ ہی لیا ہے کہ کیسے ہوا, اور پاکستان میں جو وزیر اعظم عمران خان ہیں انہوں نے بھی اب گلگت بلتستان کو ایک قسم کا پروویژنل پروونشل اسٹیٹس دینے کا اعلان کر دیا ہے, اور اس پہ اب اور پیچیدگیاں میرے خیال اس سے وقت کے ساتھ ساتھ بڑھتی چلی جائیں گی.
جی بہت شکریہ ڈاکٹر زاہد شاہب, میلبرن سے ہم سے بات کر رہے ہیں, اور ڈاکٹر سمینہ یاسمین کی طرف بھی ہم آتے ہیں, لیکن یہ پہلے آپ کو امریکہ لیے چلتے ہیں. ڈاکٹر سلیم علی وہاں لائن پہ ہم پہ موجود ہیں. ڈاکٹر سلیم یہ بتائیے گا کہ کیا امریکہ میں مسلم ووٹ بھی انتخابی نتائج پر کسی طرح کا اثر ڈال سکتا ہے؟
جی, مسلمانوں کی آبادی امریکہ میں زیادہ سے زیادہ 2% ہے. اس کی وجہ سے ان کا جو پوری الیکشن پہ اثر ہے وہ محدود ہے, مگر لوکل گورنمنٹ لیول پہ مسلم کینڈیڈیٹس جو ہیں وہ اب کافی کامیاب ہو رہے ہیں. کانگریس میں اس وقت 3 مسلمان ممبرز ہیں, اور لوکل گورنمنٹ میں اور بھی مسلمان ہیں جو شامل ہو رہے ہیں. اس وجہ سے اگلے کچھ سالوں میں مسلمانوں کا اثر امریکہ کی سیاست پہ بڑھے گا. ہماری آبادی بھی مسلمانوں کی دوسری اقلیتوں کے مقابلے میں زیادہ تیزی سے بڑھ رہی ہے. جہاں تک کہ اس الیکشن کا سوال ہے جو صدارتی الیکشن ہے, اس میں کچھ ایسی اسٹیٹس ہیں جو بہت جن میں نازک ووٹنگ کی میجورٹی مائنورٹی کا جو پہلو ہے उसमें असर हो सकता है, जिस तरह पेंसिल्वेनिया है, पेंसिल्वेनिया में काफ़ी मुसलमानों की आबादी है, तो अगर उनके ये जो वोट है फिलाडेल्फिया जैसे शहरों में कुछ हज़ार वोटों का भी फ़र्क पड़ सकता है उनके वोट देने से, तो उससे इलेक्शन पे असर ज़रूर हो सकता है। इसमें कोई शक नहीं है कि अब जो कैंडिडेट्स हैं वो मुसलमानों के वोट पर भी गौर कर रहे हैं, और आप डोनाल्ड ट्रंप का भी देखेंगे कि इनके जो शुरू में बयानात थे वो काफ़ी मनफी थे इस्लाम के बारे में, मगर उन्होंने जब उन्हें ये एहसास हुआ कि मुसलमानों की आलमी तौर पे भी सियासत पे काफ़ी असर है, सऊदी अरब में भी उनके काफ़ी जो ताल्लुकात थे बिजनेस ताल्लुकात थे इनके डोनाल्ड ट्रंप के, उसकी वजह से जो पहला इनका बैरून मुल्क सफ़र था वो भी सऊदी अरब हुआ, तो वो उनकी फिर जो वो जो एक पूरा तौर तरीका था वो काफ़ी बदल गया। तो इस हवाले से मुसलमानों का अमेरिका में असर ज़रूर है सियासत पे।
बहुत शुक्रिया डॉक्टर सलीम अली, हमसे अमेरिका से बात कर रहे थे, डेलावेयर से। ये वही स्टेट है जहां जो बाइडन भी रहते हैं और उनका हलका भी है। और आइए कुछ जिक्र करते हैं कि अभी अभी थोड़ी देर पहले जब अमेरिकी सदर डोनाल्ड ट्रंप ने ख़िताब किया तो उन्होंने कहा कि यहां इंतखाबात में कोई मेजर फ्रॉड यानी धांधली या जालसाजी होने जा रही है, और अगर ये सिलसिला बढ़ा तो हम हो सकता है कि सुप्रीम कोर्ट की चैलेंज की तरफ जाएं। तो प्रोफेसर समीना यास्मीन साहिबा, मैं आपकी तरफ आऊँगा वापस। सदर ट्रंप इन मामलात में पहले भी ये अंदिया देते रहे हैं कि धांधली हो सकती है, वो पोस्टल वोट्स के ख़िलाफ़ भी रहे, उन्होंने चैलेंज करने की कोशिश की थी जो ड्राइव बाय वोट्स हुए थे उनको भी। तो कितना इम्कान है इस वक्त, क्योंकि एक काफ़ी सख्त मुकाबला नज़र आ रहा है कि डोनाल्ड ट्रंप तकरीबन 213 नशिस्तों पर इलेक्ट्रॉट पर कामयाब नज़र आ रहे हैं, बढ़ रहे हैं, और जो बाइडेन 227 नशिस्तों पर, तो इसमें कितने इम्कानात हैं कि डोनाल्ड ट्रंप जैसा सदर इसे सुप्रीम कोर्ट की तरफ ले जा सकता है?
देखिए अभी अगर जैसे आप कह रहे हैं कि 227 से 213 की सीट मतलब वोट्स नज़र आ रहे हैं, तो अगर आप एबीसी पे जाएं तो वो मुस्तकिल आपको बता रहे हैं कि कितनी ऑप्शन या कितनी पॉसिबिलिटीज हैं। तो उसकी वजह से ये भी हो सकता है कि बाइडेन को 270 नहीं बल्कि उससे ज़्यादा वोट्स मिल जाए या मतलब बहुत टाइट हो, लेकिन क्योंकि ये शुरू से ही ट्रंप ने कहा कि जी मैं बेसिकली उन्होंने ये कहा कि मैं रिजल्ट मानूंगा नहीं अगर मैं जीता नहीं, तो मेरे ख्याल में क्योंकि अभी अभी उन्होंने अपने सुप्रीम कोर्ट में इन्हें बानेट जो था उनको उन्हें भी सीट दिलवाई है, तो मेरे ख्याल में उनका इंटरेस्ट होगा कि लेके जाए, वो कह भी रहे हैं कि जी हम लोग सुप्रीम कोर्ट तक लेके जा सकते हैं। लेकिन सबसे बड़े खतरे की बात यह है कि अगर रिजल्ट्स ना एक्सेप्ट किए जाए ट्रंप की तरफ से, तो ये जो सारा ख्वाब है यूनाइटेड स्टेट्स ऑफ अमेरिका, वो तो ऑलरेडी इट्स अ डिवाइडेड स्टेट्स ऑफ अमेरिका, तो वो ज़्यादा तेज हो जाएगा, और उसकी वजह से जो टेंशन आएंगी माइनॉरिटीज के दरमियान, मुख्तलिफ लेवल्स पे कम्युनिटी के दरमियान, मेरे ख्याल में उसका खतरा भी बहुत ज़्यादा है। तो सुप्रीम कोर्ट में जाना तो एक बात है, लेकिन उसका अमेरिका पे क्या असर पड़ेगा, और फिर अमेरिका की इमेज इंटरनेशनली के जी ये डेमोक्रेटिक स्टेट है उस वो क्या असर पड़ेगा, वो बहुत ख़ास चीज़ें जिन पर हमें नज़र रखनी पड़ेगी।
बहुत शुक्रिया डॉक्टर समीना यास्मीन, पर्थ से हमसे बात कर रही थी। अमरीकी सदारती इंतखाबात 2020 के लिए वोटिंग बंद हो चुकी है और नतायज का ऐलान करीब से करीब तर होता जा रहा है, मुकाबला काफ़ी सख्त है, कई मुकामात पर काफ़ी लोगों ने इंतजाम भी किए हुए हैं। खासतौर पर शहरी इलाकों में देखने में आया है कि शीशे वाली दुकानों पर और बिजनेसिस पे लोगों ने होर्डिंग्स और बोर्ड्स लगा लिए हैं, और इन कुछ महीनों में अमेरिका में जो गन्स की लॉबीज़ हैं वो भी काफ़ी स्ट्रॉन्ग हुई हैं, और असलहे की ख़रीद का जो रुझान है उसमें भी बहुत ज़्यादा इजाफा हुआ है कोविड-19 के बायस भी, और शायद जो ब्लैक लाइव मैटर से जुड़े हुए जो मामलात रहे हैं उनमें हंगामा आराई रही है, गोलियां चली हैं, और इसके अलावा भी अमेरिका में असलहे का काफ़ी ज़ोर रहा है और उसको इस्तेमाल भी उसका काफ़ी रहा है। तो ज़ाहिद साहब, मैं आपकी तरफ आना चाहूँगा कि اگر انتخابات میں کسی ایک امیدوار کو واضح کامیابی حاصل نہیں ہوتی اور ڈونلڈ ٹرمپ اپنے اس طرح کے ٹویٹس کرتے رہتے ہیں جس سے ان کے حامی اور ایجیٹیٹ ہوں, کتنا خطرہ ہے اس بات کا کہ امریکہ میں کوئی ایسی صورتحال پیدا ہو جائے جو لا اینڈ آرڈر کے حوالے سے خطرناک ہو؟
دیکھیں, لا اینڈ آرڈر کی سچویشن آپ پہلے ہی اگر دیکھ لیں کہ یہ بلیک لائفز میٹر موومنٹ کے دوران جو امریکہ میں ہوا ہے جو ٹرمپ ایڈمنسٹریشن کے دور میں, اور ہم نے دیکھا کہ ایک قسم کی اس کو سول وار تو نہیں کہہ سکتے لیکن آپ دیکھیں گے کہ اس میں کافی تشدد ہوا اور پولیس کے خلاف کافی اس میں ریلیز نکلی. اور اگر اب یہ الیکشن سے پہلے کہ اگر آپ حالات دیکھیں تو آپ نے اسلحے کی اگر آپ سیل دیکھیں تو کافی ساری جو اسلحہ بیچنے والی دکانیں ہیں اس پہ رپورٹس آئیں کہ وہاں ان کے پاس بالکل ایمونیشن ختم ہو گیا. اور ہم آسٹریلیا میں اکثر اس موضوع پہ ہم بات کرتے ہیں کہ آسٹریلیا اور امریکہ جو فرق ہے کہ وہاں کتنی آسانی سے لوگ اسلحہ لیتے ہیں, اور آپ دیکھیں کہ وہاں پہ پھر کافی سارے جو واقعات ہیں جو ہر سال اگر آپ دیکھیں اسکول یا کالجز میں شوٹنگ, اور عام اس کی سب سے بڑی وجہ جو ہے وہ یہی ہے کہ وہاں پہ اسلحہ لینا اور اس کو رکھنا اور استعمال کرنا بہت آسان کام ہے, اور اس پہ جو ہے وہ ٹرمپ گورنمنٹ کی کوئی خاطر خواہ انہوں نے کوئی اس پہ پیش رفت نہیں کی کہ اس چیز کو روکا جا سکے. اور اب جب آپ دیکھیں کہ اگر لوگ ایجیٹیٹ ہوں گے تو لوگوں کے پاس وہ آپ کہہ سکتے ہیں کہ ان کے پاس مینز ہیں, ان کے پاس گنز ہیں, اور اگر اسلحہ بھی موجود ہے تو میرا خیال ہے کہ اس کو میرا خیال ہے کہ وہ استعمال کریں گے. لیکن امریکہ کیونکہ سپر پاور ہے اور ان کی پولیس بھی بہت اسٹرانگ ہے, ان کی لوکل انٹیلیجنس ایجنسیز بھی بہت اسٹرانگ ہیں, تو میرا خیال ہے کہ وہ اس کو وقت جو ہے اچھے طریقے سے میرا خیال ہے کہ وہ سچویشن کو ہینڈل بھی کر سکتے ہیں. اور امید تو یہی کی جاتی ہے کہ اس طرف حالات نہ جائیں, اور ابھی دیکھتے ہیں کہ یہ جو ہے یہ الیکشن کس کروٹ بیٹھتا ہے, اور ہم تو امید کرتے ہیں کہ اس کے اچھے اثرات آئیں اور امریکہ میں بھی امن رہے اور اس کا دنیا میں بھی جو ہے مثبت اثر ہو.
بہت شکریہ زاہد شاہب صاحب. اور آخری سوال میں ڈاکٹر سمینہ یاسمین آپ سے کرنا چاہوں گا کہ خاص طور پہ جب سے امریکہ کی آسٹریلیا کی وزیر خارجہ نے امریکہ کا بھی حال ہی میں دورہ کیا تھا, اس کے بعد سے بھی اور اس سے پہلے بھی چین اور آسٹریلیا کے تعلقات میں ایک دم سے تناؤ آیا ہے اور ٹرمپ کے ایرا میں اس میں زیادہ تیزی آئی ہے. کیا آسٹریلیا کووڈ 19 کے باعث جس معاشی پریشانیوں کا شکار ہے اور اس میں روزانہ چین کی طرف سے کسی نہ کسی نئی پروڈکٹ کے اوپر پابندی کی خبریں آتی ہیں, تو اس صورتحال میں اگر امریکہ میں انتقال اقتدار ہوتا ہے اور جو بائیڈن آ جاتے ہیں تو کیا آسٹریلیا کو کی جو خارجہ پالیسی چین کی طرف ہے جس میں اس وقت کافی تناؤ ہے اس میں کچھ نرمی یا تبدیلی آ سکتی ہے کیونکہ معاشی دباؤ بھی کافی ہے آسٹریلیا کے اوپر؟
بالکل اس کے چانسز ہیں, کیونکہ اگر ہم دیکھیں تو اس میں کوئی شک نہیں کہ حکومت جو ہے وہ بات کر رہی ہے ویری اسٹرانگ اسٹینڈ کے لیے چائنا کے بارے میں, لیکن آسٹریلیا میں جو اکیڈیمک ڈبیٹس ہو رہی ہیں وہ ابھی تک اس میں فار ایگزامپل ہیو وائٹ جو ہے وہ بہت اوپنلی کہتے ہیں کہ آسٹریلیا کو دیکھنا چاہیے کہ ہمارا اکنامک انٹرسٹ کہاں ہے. ویسٹرن آسٹریلیا میں اینڈریو فارسٹ بہت زیادہ ایکٹیو ہیں یہ کہنے میں کہ جی ہمیں چائنا کے ساتھ ریلیشن شپ خراب نہیں کرنا چاہیے. تو اگر بائیڈن گورنمنٹ آ جاتی ہے اور اگر بائیڈن گورنمنٹ کی پالیسی ذرا فرق ہوگی کم سے, تو پھر پاسبلٹی ہے کہ آسٹریلین گورنمنٹ بھی تھوڑا سا ماڈریٹ کر لیں گے اپنے ایٹیٹیوڈ کو, خاص طور پہ اس لیے کہ کئی لوگ جو ہیں اسپیشلی جو فارمنگ کمیونٹی ہے وہ بیچارے بڑے پریشان ہیں کہ جی ہم نے اور مائننگ والے کہ ہم نے اتنا کام کیا چائنا کے ساتھ اور اب ریلیشن شپ خراب ہو رہا ہے. اور یہ بھی کہ کووڈ 19 کے بعد اگر چائنیز کے ساتھ ہم ریلیشن شپ امپروو نہ کریں تو ایک تو ہمارے ٹوریزم کے اس پہ اثر پڑے گا, اور ساتھ اسٹوڈنٹس جو آ رہے تھے فورتھ لارجسٹ ایکسپورٹ آسٹریلیا کے لیے اس پہ بھی اثر پڑے گا. تو میرے خیال میں یہاں پہ تھوڑا سا فرق آئے گا امیریکن پالیسی ٹورڈز چائنا میں, تو ہماری پالیسی بھی ذرا بہتر ہونا شروع ہو جائے گی. اور اس کے لیے ضرورت بھی ہے کہ ہم لوگ انڈیپینڈنٹلی آسٹریلیا کے انٹرسٹ سے دیکھیں گے کہ ہمارے مفاد میں کیا ہے, بہت زیادہ اسٹرانگ اسٹینڈ لینا یا موڈریٹڈ اسٹینڈ لینا جس میں ہم بڑی کانفیڈنٹلی بات کریں گے کہ فلاں باتیں ہمیں پسند نہیں ہیں لیکن دوسری اپارٹمنٹ پہ ہم نیگوشیٹ کر سکتے ہیں.
بہت بہت شکریہ پروفیسر سمینہ یاسمین ہمیں پرتھ سے جوائن کر رہی تھیں اور ڈاکٹر زاہد شہاب ہمیں میلبرن سے. آپ دونوں کا ہمارے ٹاک بیک میں حصہ لینے کا بہت بہت شکریہ. ہمارے ساتھ اب اسٹوڈیو کی گھڑیاں بتا رہی ہیں کہ وقت بہت کم رہ گیا ہے. میرے ساتھ اس ٹاک بیک میں آپریٹر تھے نک اور پروڈیوسر افنان ملک نے میرا ساتھ دیا, اور ہمارے ساتھ ڈاکٹر سمینہ یاسمین موجود تھیں جو یونیورسٹی آف ویسٹرن آسٹریلیا پرتھ کے اسکول آف سوشل سائنسز کی اکیڈمک کو محقق ہیں اور یونیورسٹی کے سینٹر فار مسلم اسٹیٹس اینڈ سوسائٹیز کی ڈائریکٹر ہیں. ڈاکٹر زاہد شہاب احمد الفریڈ ڈیکن انسٹیٹیوٹ فیکلٹی آف آرٹس اینڈ ایجوکیشن کے میلبرن کیمپس میں ریسرچ فیلو ہیں, اور اس کے علاوہ پروفیسر سلیم علی امریکہ کے ڈیلیور یونیورسٹی میں پروفیسر ہیں. وہ اس سے قبل آسٹریلیا کی کوئنز لینڈ یونیورسٹی سے بھی وابستہ رہ چکے ہیں. یہیں پر ہم اپنا آج کا پروگرام ختم کرتے ہیں اس امید کے ساتھ کہ آنے والے دن سب کے لیے بہتر ہوں گے. اپنے آج کی میزبان ریحان الوی کو اور میرے ساتھی پروڈیوسر افنان ملک کو اجازت دیجیے. پھر ملیں گے انشاءاللہ گر خدا لایا. اللہ نے کے بان. اس طرح کی اور کہانیاں سننا چاہتے ہیں؟ ایپل پوڈکاسٹ، گوگل پوڈکاسٹ یا اسپوٹیفائی یا جہاں سے بھی آپ پوڈکاسٹ سن سکیں.